नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा मुलुकको आर्थिक अवस्था सकारात्मक बन्दै गएको अर्थ मन्त्रालयद्वारा जानकारी, चालू आर्थिक वर्षको 4 महिनामा 81 अर्ब रूपियाँ भन्दा बढी ऋणको सावा तथा ब्याज भुक्तानी, राजनैतिक अस्थिरता नेपालमा व्यवसायीकरणको बाधक बनेको विश्व ब्याङ्कको प्रतिवेदन, नेपाल राष्ट्र ब्याङ्कद्वारा जमानत बस्ने व्यक्ति वा संस्थालाई कालो सूचीमा राख्न दिइने समय 90 दिन पुर्याइयो लगायतका अन्य आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
सरकारले चालू आर्थिक वर्षको 4 महिनामा 81 अर्ब रूपियाँ भन्दा बढी सार्वजनिक ऋण तिरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कार्तिकसम्म सरकारले 81 अर्ब 64 करोड़ रूपियाँ बराबरको सार्वजनिक ऋणको सामा र ब्याज भुक्तानी गरेको छ। सरकारले आन्तरिक ऋण बापतको 65 अर्ब 45 करोड़ रूपियाँ भुक्तान गरेको मध्ये 42 अर्ब 84 करोड़ सामा र 22 अर्ब 61 करोड़ रूपियाँ ब्याज रहेको छ। 16 अर्ब 18 करोड़ रूपियाँ बराबरको बाह्य ऋण बापतको दायित्व भुक्तान गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ, जसमध्ये 12 अर्ब 60 करोड़ रूपियाँ सामा र 3 अर्ब 58 करोड़ रूपियाँ ब्याज भुक्तानी रहेको छ।
मुलुकको पछिल्लो आर्थिक अवस्था सकारात्मक बन्दै गएको अर्थ मन्त्रालयले जनाएको छ। पछिल्ला तथ्याङ्कहरूले पनि आर्थिक अवस्थामा सुधार भएको देखाएको छ। हामीले यसै विषयमा अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख एवं सहसचिव बाबुराम सुवेदीसँग कुराकानी गरेका छौं। प्रस्तुत छ सहकर्मी अच्युत अर्यालले गर्नुभएको कुराकानी।
अहिले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको छ र कोविड पछि एकपटक चाहिने आर्थिक वृद्धि करिब 6% हाराहारीमा पुगेको अवस्था थियो। तत्पश्चात चाहिँ केही बाह्य क्षेत्रमा समस्याहरू देखिए, त्यसपछि केही वस्तुहरूको आयातलाई रोक्ने लगायत र कठोर मौद्रिक नीति हामीले लियौं। तत्पश्चात आर्थिक वृद्धि अलिकति संकुचनमा गएको थियो। यो आर्थिक वर्षको शुरूदेखिबाट चाहिने अर्थतन्त्रमा चाहिँ सुधारका संकेतहरू देखिएका छन्। सूचकहरूले सुधारका संकेतहरू देखाएका छन्। केही क्षेत्रहरू बढ़ेको अवस्था छ। उदाहरणको लागि विद्युत उत्पादन बढ़ेको अवस्था छ, पर्यटक आगमन बढ़ेको छ, विप्रेषण पनि बढ़ेको छ र अर्थतन्त्रमा एक किसिमले अहिले तरलता पर्याप्त मात्रामा रहेको हुनाले लगानी योग्य पुँजीको अभाव छैन। निर्माण क्षेत्रमा चाहिने केही सुधारहरू भएको छ। त्यो निर्माण क्षेत्र बढ़ाउनको लागि नेपाल सरकारले अब यो जग्गाको जुन समस्या थियो, जग्गाको किताकाट सम्बन्धी र अरू जुन नीतिगत हिसाबले व्यवधानहरू थिए त्यसलाई निर्णय गरेर क्लियर गरेको अवस्था छ। त्यसले गर्दाखेरि वर्तमान आर्थिक अवस्था चाहिने नेपालको सुधारोन्मुख रहेको छ। नेपाल सरकारले यो आर्थिक वर्षको लागि 6% आर्थिक वृद्धि लक्ष्य तोकेको हो। हालसालै प्रकाशित आईएमएफ, एसियाली विकास ब्याङ्क र विश्व ब्याङ्क समेतको प्रतिवेदनले हाम्रो करिब 4% हाराहारीमा चाहिँ आर्थिक वृद्धि रहन सक्छ भन्ने खालका प्रक्षेपणहरू गरेका छन्। हाम्रो आफ्नो प्रक्षेपणले पनि उनीहरूको आईएमएफको प्रक्षेपण र हाम्रो प्रक्षेपणको बीचमा, हाम्रो यथार्थ आर्थिक वृद्धिको बीचमा विगत 50 वर्षको विश्लेषण गर्दाखेरि उनीहरूले गरेको प्रक्षेपणको तुलनामा हाम्रो यथार्थ आर्थिक वृद्धि करिब चाहिँ 1% माथि रहने गरेको देखिएको छ। उनीहरूको प्रक्षेपण करिब 4% हाराहारीमा रहँदाखेरि हामी कम्तीमा 4.5% भन्दा माथि र 5% हाराहारीमा रहन सक्छौ कि भन्ने अवस्था चाहिँ देखिएको छ। तर नेपाल सरकारले तोकेको लक्ष्य चाहिँ 6% हो। अर्थ मन्त्रालय र माननीय मन्त्रीज्यू त्यसको लागि एकदम अनवरत रूपमा खटिराख्नु भएको छ। त्यसको आधारमा सुधारका कार्यक्रमहरूलाई अगाडि बढ़ाइएको छ। हामीले यद्यपि दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम त भनेनौ, बजेट वक्तव्यमा आर्थिक सुधारका कार्यक्रमहरू भनेका छौं। त्यसमा चाहिँ के त भन्दाखेरि माइक्रो लेभलको इकोनोमिक इन्डिकेटरहरूमा सुधार गर्ने एक्टिभिटीहरू हुन्। म्याक्रो लेभलको सुधार चाहिँ सन् 1990 शुरू भएको हो। अब माइक्रो एस्पेक्टमा सुधार गरेर हाम्रो उत्पादन संरचनालाई सुधार गरेर हाम्रो स्ट्रक्चरल रिफर्मलाई अगाडि लगेर आर्थिक वृद्धिलाई गति दिने हाम्रो लक्ष्य छ। त्यसको आधारशिला भनेको लगानी बढ़ाउने, पूँजीगत खर्चलाई वृद्धि गर्ने र निजी क्षेत्रमा वित्तीय प्रणालीबाट चाहिँ लगानी गर्नको लागि लगानीको वातावरण सिर्जना गर्ने, प्राप्त तरलतालाई चाहिँ लगानीमा कन्भर्ट गरेर चाहिँ उत्पादन र उत्पादनमूलक क्षेत्रमा डाइभर्ट गर्ने काम नै हामीले गर्ने हो।
सहसचिवज्यू, अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन्, सकारात्मक बन्दै गएका छन्। तथापि यो विषयलाई आम जनताले महसुस गर्न सकेको पनि देखिँदैन। यसलाई चाहिँ आम जनताले महसुस गर्ने र निजी क्षेत्रले पनि महसुस गर्ने परिस्थिति कहिले बन्न सक्ला?
अब यो क्रम विकास हो। हामीमा एउटा साह्रै ठूलो चुनौती के देखियो भने एक खालको न्यारेटिभ्स जुन भाष्य हुन्छ नि, यो नकारात्मक भाष्य सिर्जना गर्ने एउटा पद्धति बसेर गयो। त्यो अल्प सूचनामा आधारित रहेर सोशल मीडियामा सम्प्रेषण गरेर यो नकारात्मक भाष्यलाई अगाडि लाने प्रवृत्तिलाई चिर्न जरूरी छ। यसको लागि सबै क्षेत्रहरूबाट त्यो हुनुपर्ने हुन्छ। पहिलो विधा जिम्मेवार क्षेत्र भएको हुनाले नेपाल सरकारकै होला, होइन? आफ्ना सही सूचनाहरू जनता समक्ष यसरी नै सम्प्रेषण गर्दै गइसकेपछि तथ्य कुरा लिएर आएर चाहिँ बाहिर लगिसकेपछि त्यो कुरा देखिन्छ। अस्ति स्वयंमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो मातहतमा अर्थतन्त्रको यथार्थ अवस्था के छ भनेर ब्रिफिङ लिनुभयो। पहिलो आफूले सरकारी पदाधिकारीहरूलाई सरकारी अधिकारीहरूलाई बनाएर त्यसमा चाहिँ त्यो ब्रिफिङ तयार गर्ने नोट तयार गर्ने टीमको एकजना एउटा जिम्मेवार अधिकृत म पनि हुँ। माननीय अर्थमन्त्रीज्यूले त्यो प्रस्तुति गर्नुभएको छ। भोलिपल्ट लगत्तै सर्वदलीय सर्वपक्षीय मिटिङ बोलाएर अर्थतन्त्रको यथार्थ अवस्थाको ब्रिफिङ हामीले त्यहाँ गरेका छौं। माननीय अर्थमन्त्रीज्यू गवर्नर लगायत हामीले त्यो प्रस्तुति गरेका थियौं। निकै गहन छलफल भएको छ। त्यसबाट केही सुधारका क्षेत्रहरू पहिचान गरेर कार्ययोजना बनाउने गरेर मिटिङ टुङ्गिएको छ। दोस्रो कुरा, हाम्रो सबै क्षेत्र एकाडेमिया निजी क्षेत्र सरकार सामाजिक सञ्जाल लगायतमा एउटा चाहिँ नै भएका उपलब्धिहरूलाई भएको मान्ने र नभएका कुराहरूलाई यो भएन भनेर जान्ने पद्धतिको विकास गरेर एउटा आशाको भाष्य क्रिएट गर्नुपर्छ। संसारमा यो एउटा पोजिटिभ न्यारेटिभ्सको संस्कृति छ। हामी कहाँ एक किसिमले पपुलारिटीको हिसाबले भएका चीजहरूलाई पनि रिकगनाइज नगर्ने, यो भएन भन्ने, इभन के त भन्दाखेरि एकाडेमिया समेत चाहिने यही नकारात्मक भाष्य लिएर जाने चाहिने एउटा संस्कृति बसेको छ। यसको एउटा ज्वलन्त उदाहरण चाहिँ अक्सफोर्डको प्रोफेसरले अध्ययन गर्नुभएको छ अफ्रिकामा, र कसरी नेशनल इन्ट्रेस्ट र नेशनल राष्ट्रियताको र सकारात्मक भाष्य लाँदा कसरी विकास हुन्छ र कसरी चाहिँ फ्रेगमेन्टेड आइडियाहरू लिएर जाँदाखेरि चाहिँ समाजहरू टुक्रिन्छन् भन्ने एउटा अध्ययन छ। त्यति बेर चाहिँ जुलियस नेरेरेले यो भाष्य विकास गर्नुभएर मेलजोलको संस्कृति र राष्ट्रिय विकासलाई अगाडि लानुभयो, त्यो चाहिँ कन्सिस्टेन्ट विकासमा गयो, अरू चाहिँ द्वन्द्वमा फँसेका थिए। यो चीजलाई चाहिँ हामीले ख्याल गर्नुपर्नेछ। भएका चीजहरूलाई भएको छ भनेर जाने, हुन नसकेका चीजलाई स्वीकार गरेर कहाँ कमजोरी छ त्यो कमजोरी खोजेर चाहिँ भोलिको लागि स्टेप लिनुपर्नेछ। त्यो काम अर्थ मन्त्रालयले गरिराखेको छ।
सकारात्मक भाष्यको कुरा गरिरहँदा चालू आर्थिक वर्षको बजेटलाई हेर्दा पनि अहिले पनि पुँजीगत खर्च अत्यन्त कमजोर छ, राजस्व शुल्क अवस्था नै कमजोर छ, भनेपछि चालू खर्च बढ्दो छ र ऋणको भार पनि बढ्दो छ। यसलाई कसरी सकारात्मक रूपमा बदल्ने होला, यसलाई सकारात्मक कसरी बदल्ने?
महत्वपूर्ण प्रश्न हो। स्वभावैले के त भन्दाखेरि आर्थिक वर्षको शुरूआतमा अर्थतन्त्र करिब 1.86% संकुचन भएको अवस्थाबाट यो डिपार्चर हो। त्यसबाट एक किसिमले अर्थतन्त्र चाहिँ संकुचनबाट विस्तारतिर गइराखेको छ भन्ने एउटा सकारात्मक मेसेज दिन बजेट सफल भएको छ। त्यसको लागि माननीय अर्थमन्त्रीज्यूले त्यो बजेटमा तीनवटा कुराहरूलाई सुधारको मेजर चाहिँ मेरुदण्डको रूपमा लिनुभएको थियो। बजेट वक्तव्यमा त्यो आएको छ। नम्बर एक, लगानीको वातावरण निर्माण गर्ने र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने। त्यसको लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई कसरी सरल बनाउने र त्यसको लागत कम गर्ने भन्ने कुरा थियो। त्यसको लागि निरन्तर रूपमा छलफल भएको छ। त्यसले गर्दाखेरि मौद्रिक नीति पनि अहिले एक किसिमको टाइट मोनिटरी पोलिसीबाट छ, अकोमोडेटिभ मोनिटरी पोलिसीमा गइराखेको अवस्था छ, होइन? कसली के त भन्दाखेरि अकोमोडेटिभ बनेको छ पोलिसी। अब त्यो सचेत रूपमा चाहिँ लचिलो मौद्रिक नीति भन्ने अर्थ हो। त्यसले गर्दाखेरि निजी क्षेत्रमा लगानी योग्य पुँजी प्रवाहको लागि के त भन्दाखेरि त्यसले बाटो खोलिदिएको छ। र अहिले टुरिज्म आगमनको कारणले, विप्रेषण आगमनको कारणले आन्तरिक साधन स्रोत परिचालनमा लिइएको नीतिको कारणले चाहिँ अहिले अर्थतन्त्रमा लगानी योग्य पुँजी अर्थात् तरलताको पर्याप्तता रहेको अवस्था छ। त्यसले गर्दाखेरि लगानीको लागि यसले पुँजी प्रवाहको लागि बैंक तथा वित्तीय संस्थासँग कुनै समस्या छैन। राम्रा प्रोजेक्टहरू वित्तीय प्रणालीमा प्रवेश गरे भनेदेखि लगानीको लागि समस्या छैन। दोस्रो कुरा, पुँजीगत खर्चको प्रभावकारिताको लागि नीतिहरू रहेका छन्। त्यसले गर्दा नियरली हरेक 15-15 दिनमा अर्थमन्त्रीज्यूले लाइन मिनिस्ट्रीका मन्त्रालयका मन्त्रीज्यूहरू र सचिवहरूसँग बसेर छलफल गर्नुभएको छ र क्रमशः यो खर्चहरू बढ्ने क्रममा देखिएका छन्। राजस्व पनि पनि गत वर्ष निकै संकुचन आएको अवस्था थियो तर त्यसलाई सुधार भएको छ। त्यो राजस्व खुम्चिनुमा दुईटा कारणहरू थिए। पहिलो कुरा चाहिँ हाम्रो आयातमा आधारित राजस्व संरचना भएको हुनाले त्यो संरचनाको कारणले चाहिँ आयात खुम्चिएको कारणले राजस्व संरचना खुम्चिएको थियो। त्यसमा अहिले सुधार भइराखेको छ। अश्विनमा त्यो उत्साहजनक थियो। कार्तिकमा मोडरेटली बढ़िराखेको अवस्था छ तर ग्रोथ चाहिँ छ। त्यसले गर्दाखेरि त्यसले केही आशाको संचार दिन्छ। तेस्रो पाटो भनेको हामीले चाहिँ नि तरलता व्यवस्थापनको लागि हामीले आन्तरिक ऋण व्यवस्थापनलाई के गरेका छौं भनेदेखि तरलता भएको बेलामा हामीले आन्तरिक ऋण उठाउँछौं। किन उठाउँछौं भन्दाखेरि ब्याज सस्तो पर्छ। तरलता नभएको अवस्थामा हामीले निजी क्षेत्रलाई पनि तरलता प्रवाह होस् भनेर त्यति बेर चाहिँ निजी ऋण उठाउँदैनौं। बाहिर एउटा भ्रान्ति के गएको छ भने सरकारले पहिल्यै त्रैमासबाट किन ऋण उठायो भन्दाखेरि तरलताको अवस्थालाई विश्लेषण गरेर त्यति बेर लगानी योग्य तरल सम्पत्ति भएको बेलामा ऋण प्रवाह गर्दाखेरि सरकारलाई ऋणको भार कम हुन्छ, ब्याज दर कम पर्ने हुनाले हामीले उठाएको हो। खर्च गर्नको लागि साधन नभएर ऋण उठाएको होइन। त्यसले गर्दाखेरि हामीले त्यो इफिसियन्सीको लागि हामीले उठाएको हो। अहिले पनि तरलता छ। हामीले कसरी साप्ताहिक रूपमा विश्लेषण गरेर त्यो चाहिँ काम गर्छौं। हामीले मोनिटरी टुलको रूपमा, मोनिटरी पोलिसी अपरेसनको रूपमा, फिस्कल टुलको रूपमा ऋण उठाउँदाखेरि साप्ताहिक रूपमा ऋण चाहिँ हामी सोमबार रेगुलरली रिभ्यू गर्छौं ऋणको सन्दर्भमा, बुधबार चाहिँ मोनिटरी पोलिसीको रिभ्यू गर्छौं। त्यसले गर्दाखेरि बाहिर आए जस्तो बिना विश्लेषण चाहिँ अर्थतन्त्र र यो तरलता प्रवाह र ऋण उठाउने काम चाहिँ भएको छैन। हामीले ऋण उठाउने निर्णय गर्दाखेरि नेपाली जनतालाई ऋणको लागत कम होस्, उनीहरूले तिर्नुपर्ने ब्याज कम होस् भनेर हामीले उठाएको छौं। त्यो पहिलो त्रैमासमा सस्तो परे पहिलोमा गर्छौं, दोस्रोमा पर्दा दोस्रोमा गर्छौं। र हाम्रो अनुभवले विगतको डाटा एनालिसिसले के देखाएको छ भने अन्तिम त्रैमासमा र चैत वैशाखमा लिँदाखेरि हामीलाई महँगो पर्छ। त्यसले गर्दाखेरि जहाँ सस्तो पर्छ हामीले त्यो लिन्छौं। अहिले पहिलो त्रैमासमा उठाउँदाखेरि र असार मसान्ततिर उठाउँदाखेरि पर्ने ब्याज दरको ग्याप विश्लेषण हामीले गर्छौं। त्यसले गर्दाखेरि अगाडि उठाउँदाखेरि दीर्घकालीन ब्याज चाहिँ सस्तो पर्छ भनेदेखि दीर्घकालीन लागत कम हुने गरेर हामीले उठाएको हुन्छौं।
चालू आर्थिक वर्ष सरकारले आर्थिक वृद्धिको लक्ष्य 6% निर्धारण गरेको छ। तथापि अहिले भइरहेका प्रक्षेपणहरूले 4% हाराहारीमा अनुमान गरिरहेका छन्। यहाँहरूले यो 6% आर्थिक वृद्धि हासिल गर्नको लागि सरकारसँग अझ भनौ अर्थ मन्त्रालयसँग के कार्यक्रमहरू छन् संक्षेपमा?
आईएमएफ विश्व ब्याङ्कले गर्ने प्रक्षेपण र हाम्रो यथार्थ आर्थिक वृद्धिको बीचमा करिब 1% ग्याप हुन्छ भनेको छु मैले। आईएमएफको प्रक्षेपण र हाम्रो यथार्थ आर्थिक वृद्धिको दरमा 1% ग्याप हुँदाखेरि करिब चाहिँ उनीहरूको प्रक्षेपण 4% हाराहारीमा रहँदा हामी यसै पनि 5% हाराहारीमा चाहिँ आर्थिक वृद्धि हुन सक्छ भन्ने हाम्रो 50 वर्षको तथ्याङ्कहरूले देखाएको छ। दोस्रो कुरा आर्थिक वृद्धिको लागि 3-4 कुराहरू नै हो। लगानीलाई कसरी वृद्धि गर्ने, अहिले तरलता सहज भएको हुनाले सरकारले तरलता प्रवाह पनि गरिराखेको हुनाले त्यसले चाहिँ निजी क्षेत्रको लागि लगानी गर्नको लागि ऋण प्राप्तिलाई सहज बनाउँछ। नम्बर 2 सरकारले दोस्रो उपाय भनेको सरकारले खर्च बढाउने हो, पूँजीगत खर्च बढाउनको लागि र चालू खर्चलाई मितव्ययी बनाउनको लागि सरकारका नीतिहरू छन्। अघिल्लो महिनाको विश्लेषणमा हामीले के देखिएको छ भनेदेखि पूँजीगत खर्चको वृद्धि करिब 5% हाराहारीमा छ, चालू खर्च चाहिँ -2% चाहिँ कम रहेको छ। त्यसले गर्दाखेरि चालू खर्चमा हाम्रो मितव्ययिताको नीति सफल भएको भन्ने देखाएको छ। पूँजीगत खर्च यो वार्षिक योजना पद्धति रहेसम्म एउटा कुरा चाहिँ नै के हामीले ख्याल गर्नुपर्छ भनेदेखि पहिलो त्रैमासमा पूँजीगत खर्च बहुवर्षीय आयोजनामा बाहेक हुन सक्दैन। त्यसले गर्दाखेरि दोस्रो तेस्रो त्रैमासबाटै हुने हो। अब पूँजीगत खर्च विस्तार हुन्छ, यो कर्मश जाने हो। र दोस्रो कुरा के हो भनेदेखि असारमा हुने खर्च सबै चाहिँ बालुवामा पानी हुन् भन्ने कुरा पनि गलत हो। त्यो भाष्य चाहिँ हाम्रा निजी घरहरू बनाउँदाखेरि पनि त 4-6 महिनाको समय लाग्छ, 1 वर्षकै समय लाग्छ। अहिले साउन भदौमा गरेका टेन्डरहरू काम हुँदाखेरि चाहिँ नै असार साउनमा पुग्छन्। त्यसले गर्दाखेरि त्यो वार्षिक योजना पद्धतिमा त्यो गलत होइन। तर के त भन्दाखेरि बहुवर्षीय आयोजनाहरूलाई सुधार गरेर पहिलो त्रैमासबाट खर्च अगाडि बढाउँदै जाने भन्ने नीति अनुसार चाहिँ अर्थ मन्त्रालयले काम गरेको छ। पूँजीगत खर्च अब बढ्छ। तेस्रो चाहिँ नै हामीले बाह्य साधन परिचालन पनि गर्छौं। चौथो साधन हामीले एनआरएनको फण्डलाई पनि लगानीमा कन्भर्ट गर्ने गरेर नेपाल सरकारले निर्णय गरेको छ। पाँचौं चाहिँ नै तपाईँको विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने कुरा गरेको छ। छैटौं चाहिँ कृषि क्षेत्रमा लगानी बढाउने, उद्योगमा लगानी बढाउने र अरू उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनको लागि नेपाल सरकारले एउटा नीतिगत वातावरण सुधार गर्ने हो। अर्थ मन्त्रालयले त्यो कामको चाहिँ नेतृत्व गरिराखेको छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख बाबुराम सुवेदी।
विश्व बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणमा राजनीतिक अस्थिरता नै नेपालको व्यावसायिक वातावरणको अवरोधको मुख्य कारणका रूपमा रहेको निजी क्षेत्रलाई उद्धृत गर्दै उल्लेख गरेको छ। सर्वेक्षणमा सहभागी निजी क्षेत्रका संस्थामध्ये 41.2% राजनीतिक अस्थिरताले व्यावसायिक वातावरण बन्न नसकेको उल्लेख गरिएको छ।
नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालो सूचीमा राख्नका लागि दिइने समय 35 दिनबाट बढ़ाई 90 दिन पुर्याएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2080 संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
र जलेश्वर भन्सार कार्यालय भिट्टामोड महोत्तरीले चालू आर्थिक वर्षको 4 महिनामा 1,07,49,48,000 रूपियाँ राजस्व संकलन गरेको छ। यो राजस्व संकलन अघिल्लो आर्थिक वर्षको 4 महिनामा उठेको भन्दा 10 करोड़ बढ़ी हो।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।